यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। वर्तमान परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा भोलि चीन भ्रमणमा जानुहुने। सार्वजनिक सेवा प्रसारण संस्थाले संहिता कार्यान्वयनसँगै सबै जात जाति र समुदायलाई एकतामा बाँध्ने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। र इजरायल र हिजबुल्ला बीच भएको युद्ध विरामको संयुक्त राष्ट्र संघ अमेरिका फ्रान्स लगायतका राष्ट्रद्वारा स्वागत। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले नागरिकको दैनिकी सहज बनाउने गरी काम गर्न अहिलेको कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो। चालू आर्थिक वर्षको बजेटमा कतिपय योजना र कार्यक्रमहरू स्रोत सुनिश्चित नभई समावेश भएकाले काम गर्न कठिन भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले आवश्यक परे बजेटको समेत समीक्षा गर्न सक्ने बताउनुभयो। अहिले कृषि, ऊर्जा वा सूचना प्रविधि जस्ता क्षेत्रमा के कस्ता नयाँ र परिवर्तनकारी काम गर्न सक्छौं भनेर सोच्नुपर्ने बेला रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्रक्रियावादमा मात्रै नअल्झी र जनताका अपेक्षा अनुरूपका ठोस र परिणाममूलक काम गर्न निर्देशन समेत दिनुभएको थियो। बैठकमा सहभागी विभिन्न विभागीय मन्त्री तथा सचिवहरूले कर्मचारीको कमजोर मनोबल, विभिन्न मन्त्रालय र सरोकारवाला निकायहरू बीचको समन्वय अभाव र न्यून स्रोत साधनका कारण सरकारको लक्ष्य अनुसार काम हुन नसकिरहेकोमा जोड़ दिनुभएको थियो। बैठकमा प्रधानमन्त्री सहित उप प्रधानमन्त्रीहरू, मन्त्रीहरू, मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, लगानी बोर्ड र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक तथा राजनीतिक रणनीतिका रूपमा हेर्नुपर्ने बताउनु भएको छ। छैठौं एसियाली जनसंख्या सम्मेलनको आज काठमाण्डुमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारले सीमान्तकृत तथा विपन्न समुदायको उत्थानका लागि प्रभावकारी प्रयासहरू गरिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले समानता र समावेशी नीति अपनाएर धनी र गरीब बीचको खाडल मेट्नुपर्ने, आत्मसम्मान सहितको मानव अधिकारको विश्व निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। सोही समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवाहरूलाई विदेशबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणा सहितको व्यवस्थापनको खाँचो रहेको औल्याउनुभयो। सभापति देउवाले युवाहरूको विदेश पलायन रोक्नु नै चुनौतीको विषय भएको भन्नुहुँदै युवालाई आवश्यकता अनुसार उद्यमशीलतामा जोड्न नसकिए अझै युवा विदेश नै क्रम बढ़ने पनि बताउनुभयो। सभापति देउवाले विभिन्न सामाजिक मुद्दाहरूले भविष्यलाई नै चुनौती सिर्जना गरिरहेको सन्दर्भ जोड्दै बाल विवाह, पोषण, शिक्षा आदिले समाजलाई प्रभाव पारिरहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै इतिहास र विशेषता रहेको नेवार संस्कृति अरू संस्कृति भन्दा पृथक रहेकाले सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। 21 राष्ट्रिय ज्यापू दिवस समारोहका लागि निमन्त्रणा दिन बाजागाजा सहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका ज्यापू संस्कृति विकास कोषका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले नेवार समुदायमा प्रचलित बाजागाजा र सगुन सहित निम्ता गर्ने अलग्गै संस्कृति लोभ लाग्दो र संस्कारयुक्त भएको बताउनुभयो।
दुनियाँमा यस्तो प्रकारको संस्कृति अन्यत्र पाइँदैन। यथार्थमा नेवार संस्कृति, नेवार परिकार, नेवार पहिरन, यिनका आफ्ना इतिहास छन्, आफ्नो विशेषता छ, आफ्नो पहिचान छ, आफ्नो पन छ। महिलाहरूले वाद्यवादन बजाउने, मुरलीका धुनहरू हाम्रा छोरीहरूले बजाउने यो पुरानो प्रचलन नै हो। यो मरी भनेको अरू कहीँ पनि कसैले पनि बनाउँदैन, यो हाम्रो मात्रै संस्कृति। लखमरी अन्यत्र प्रचलन छैन, निम्ता गर्ने यसो विशेष प्रचलनहरू छ। जुन कुरा यहाँहरूले कायम राखी आउनु भएको छ। हामी सबैले मिलेर यस्ता संस्कृतिहरूको संरक्षण गर्नुपर्दछ, यिनलाई जोगाउनु पर्दछ र उत्थान गर्नुपर्दछ।
त्यस अवसरमा ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगल कृष्ण महर्जनले यही मंगसिर 30 गते ज्यापु दिवसका दिन काठमाण्डुमा आयोजना गर्ने विशेष समारोहमा प्रमुख आतिथ्यका लागि परम्परागत रूपमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्रलाई नेपालको पर्यटन उद्योगसँग जोडेर काम गर्न कलाकर्मीलाई आग्रह गर्नुभएको छ। चलचित्र विकास बोर्डले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार 2080 तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले चलचित्र क्षेत्रको विकासबाट नेपालको समृद्धिको यात्रा तय गर्ने सवालमा नेपाल सरकारले आवश्यक नीति नियम सहित आवश्यक पूर्वाधार तथा स्रोत साधन जुटाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले समृद्ध नेपाल सुखी नेपालीको अभियानमा चलचित्र क्षेत्रलाई महत्वपूर्ण अंग बनाउने गरी सरकार लागिरहेकाले त्यसमा सहयोग गर्न सबै सरोकारवालाहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्र क्षेत्रको समग्र विकासका लागि नयाँ चलचित्र ऐन ल्याउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सोही अवसरमा राष्ट्रपति पौडेलले दीर्घ साधना सम्मानबाट वरिष्ठ अभिनेत्री चैतन्य देवी सिंहलाई सम्मान गर्नुभएको थियो। सो सम्मान पुरस्कारको राशि 3,75,000 रूपियाँ नगद रहेको छ। सोही अवसरमा चलचित्र विशेष योगदान सम्मान र विशेष चलचित्र पुरस्कारबाट विभिन्न चलचित्र र चलचित्र कर्मीहरूलाई पनि सम्मान गरिएको थियो। यस्तै समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विशेष चलचित्र पुरस्कारबाट विभिन्न 10 विधामा विभिन्न चलचित्र र चलचित्र कर्मीहरूलाई सम्मानित गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा चीनिया विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भोलिदेखि चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ। चीनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशक समेत रहनुभएका वाङको निमन्त्रणामा मन्त्री राणाले भोलिदेखि 15 गतेसम्म चीनको भ्रमण गर्न लाग्नु भएको हो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री डाक्टर राणाले मंगसिर 14 गते विदेश मन्त्रीसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्तामा उहाँहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारी लगायत दुई देश बीचको आपसी हितका विविध विषयमा छलफल हुनेछ। परराष्ट्र मन्त्री डाक्टर राणा मंगसिर 15 गते स्वदेश फर्कनुहुनेछ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
भाउजू दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते भाउजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ भाउजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हाँ, त पनि एनटीसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। चीनसँग बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई परियोजना कार्यान्वयन सम्झौता गर्ने भन्ने बारेमा नेपालले आफ्नो आवश्यकता र हितलाई हेर्नुपर्ने धारणा विभिन्न दलका नेताहरूले राख्नु भएको छ। सेन्टर फर सोशल इनोभेशन एण्ड फोरेन पोलिसीले आज काठमाण्डुमा आयोजना गरेको नेपालका लागि बीआरआई को रणनीतिक कार्यान्वयन विषयक राष्ट्रीय गोष्ठीमा नेताहरूले बीआरआई परियोजना कार्यान्वयन सम्बन्धी सम्झौता गर्न हतार गर्न नहुने धारणा राख्नुभयो। नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व परराष्ट्र मन्त्री डाक्टर प्रकाश शरण महतले अहिले मुलुकको सार्वजनिक ऋण बढ़िरहेका बेला थप ऋण सम्झौता गर्न नसक्ने बताउँदै बीआरआई को हकमा मात्र नभई सबै खालका द्विपक्षीय र बहुपक्षीय सम्बन्धमा राष्ट्रिय सहमति विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप गेवालीले जुनसुकै द्विपक्षीय वा बहुपक्षीय निकायसँगको सम्बन्धका बारे गहन अध्ययनपछि मात्रै निर्णय लिनुपर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सबै नेपालीको घर घरमा रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच पुर्याउने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको आयोजनामा आज पोखरामा आयोजित राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका विषयक अन्तर्क्रियालाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरूङले सार्वजनिक संचार माध्यमलाई व्यवस्थित गर्दै सेवामूलक बनाइने बताउनुभयो।
रेडियो नेपाललाई चाहिँ 2,91,00,000 जनसंख्यामा चाहिँ पुग्न पर्यो, त्यति जनसंख्याले सुन्ने चाहिँ ठाउँ स्थिति बनाउनु पर्यो। हामीले गण्डकी प्रेसमा आउँदाखेरि गण्डकी प्रेसको सबै कुना काप्चामा चाहिँ घर घरमा रेडियो नेपाल पुग्नु पर्यो, सुन्नु पर्यो, सुनिनु पर्यो। र नेपालको चाहिँ सबै चाहिँ घर गलीमा रेडियो नेपाल सुनिनु पर्यो, सुन्ने बनाउनु पर्यो। अहिले यसको संगठनात्मक चाहिँ संस्थागत सुदृढीकरणको भन्दाखेरि यसको चाहिँ व्यापक कभरेज चाहिँ स्थापना गर्नको लागि हामीले मिडियम वेभ र एफएम चाहिँ फ्रिक्वेन्सी मोडुलेसनका प्रविधिबाट विभिन्न ठाउँमा चाहिँ शाखा प्रसारणको प्रसारण चाहिँ क्षमतालाई अभिवृद्धि गर्ने काममा छ।
कार्यक्रममा संचार मन्त्री गुरूङले सार्वजनिक सेवा प्रसारणले संहिताको कार्यान्वयनसँगै सबै जात जाति वर्ग समुदायलाई सामाजिक सांस्कृतिक एकतामा बाँध्न महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो। यस्तै कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार संहिताका आधारमा रेडियो नेपालको पुनर्संरचना अघि बढ़ेको र आगामी दिनमा प्रसारण पहुँच र प्रसारण सुधारको कार्यलाई अघि बढ़ाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रदेशले प्रदेश कार्यालय प्रदेशका सम्पूर्ण प्रणाली संयन्त्र र स्थानीय तहसम्म अब रेडियो नेपाल फर्केर केन्द्रमुखी होइन रेडियो नेपाल अब जनतामुखी नागरिकमुखी र समुदायमुखी बनाउँदै प्रदेश मार्फत स्थानीय तह हुँदै जनताको घर दैलो र आँगनसम्म पुर्याउनका लागि हामीले समावेशी प्रसारणको मुद्दालाई सवाललाई अगाडि सारेर हामी यहाँ आएका हौ। किनभने भाषाको संरक्षण भएन भने पर्यटन सफ्रिँदैन, पर्यटन उद्योगको समृद्धि आउँदैन, देशले चाहेको खोजेको समृद्धि हामीले प्राप्त गर्न सक्दैनौं।
सो अवसरमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रको पहिलो उपलब्धि रेडियो नेपाल भएको स्मरण गर्नुहुँदै आम नागरिकको पहुँच र अपनत्व हुने गरी प्रसारणलाई अझै विकास गर्न सुझाव दिनुभयो। कार्यक्रममा नेपाल मगर संघ गण्डकीका अध्यक्ष तारामाया मगर, तमु धी नेपालका अध्यक्ष हुम बहादुर तमु, रेडियो नेपालका नायब कार्यकारी निर्देशक चन्द्रभूषण लाल दास, योजना विकास र विस्तार महाशाखाका निर्देशक पुष्कर राज गौतम, कार्यक्रम महाशाखाका प्रमुख तारा प्रसाद वस्ती, रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराका प्रमुख शान्ति गुरूङ लगायतले सबै जात जाति वर्ग समुदाय र भाषाभाषीलाई जोड्न यस्ता अन्तर्क्रिया कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बताउनु भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालय प्रमाणीकरण नियन्त्रकको कार्यालयद्वारा आज पोखरामा आयोजित विद्युतीय हस्ताक्षर सम्बन्धी जानकारी विषय कार्यक्रममा उहाँले सूचना प्रविधिको प्रयोग गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरूस्त बनाइने बताउनुभयो। मन्त्री गुरूङले व्यवस्था परिवर्तनसँगै कार्यशैलीमा पनि परिवर्तन जरूरी रहेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साझेदारी प्रवर्धन ज्ञान आदान प्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौतीको सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने उद्देश्यले आगामी पुष 11 र 12 गते काठमाण्डुमा नेपाल स्वास्थ्य सम्मेलन गर्ने भएको छ। मन्त्रालयद्वारा आज काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा अतिरिक्त सचिव डाक्टर टंक बारकोटीले स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन गर्ने सम्मेलनको उद्देश्य रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र हिजबुल्ला बीच लेबनानमा भएको युद्ध विरामको संयुक्त राष्ट्र संघ, अमेरिका, फ्रान्स, जोर्डन लगायतका देशले स्वागत गरेका छन्। लेबनानका लागि राष्ट्रसंघीय विशेष संयोजकले युद्ध विराम सम्झौताले दुवै पक्षका नागरिकहरूको सुरक्षा पुनर्स्थापना गर्ने प्रस्तावको पूर्ण कार्यान्वयनको शुरूआतलाई संकेत गर्ने बताउनुभयो। अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको जनाउँदै उनीहरूले द्वन्द अन्त गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको बताउनुभयो। अमेरिकी राष्ट्रपति बाइडेनले सामाजिक सञ्जाल एक्समा हिजबुल्लासँगको युद्ध शुरू भएदेखि 70,000 भन्दा बढ़ी इजरायली तथा 3,00,000 भन्दा बढ़ी लेबनानी आफ्नै देशमा शरणार्थीका रूपमा बस्न बाध्य भएको उल्लेख गर्नुभयो। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले पनि सामाजिक सञ्जाल मार्फत आफू इजरायल र लेबनान बीचको युद्ध विराम सम्झौतालाई स्वागत गर्न चाहेको बताउनुभयो। जोर्डनले लेबनानमा इजरायल र हिजबुल्ला बीच बुधवार लागू भएको युद्ध विरामलाई स्वागत गर्दै गाजामा इजरायल र हमास बीचको युद्ध अन्त गर्ने दिशामा यो महत्वपूर्ण कदम भएको जनाएको छ। यसैबीच इजरायल र हिजबुल्ला बीच युद्ध विराम लागू भएपछि द्वन्दका कारण क्षति भएको बेरूतको दक्षिणी उपमहानगरबाट विस्थापितहरू घर फर्केका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए नेपालले 270 किलोमिटर दूरीको विद्युत प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ। मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनका लागि गत वर्ष बोलपत्र आह्वान भएकोमा सबै बोलपत्रहरू रद्द गरिएका थिए। एमसीए नेपालले 2080 असोज 26 गते एक सूचना जारी गर्दै विद्युत प्रसारण लाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
एसीसी क्रिकेट काउन्सिल एसीसीको आयोजनामा आगामी शुक्रबारबाट युएमा शुरू हुने यु19 एसिया कपको लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ। 25 सदस्यीय नेपाली टोलीको बुधबार त्यसतर्फ प्रस्थान गरेको हो। केही दिन अघि भारतको कर्नाटक यु19 संघको 5 खेलको सिरिजको प्रदर्शनको आधारमा अन्तिम टोली तयार गरिएको थियो। क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धीरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाड़ी तथा हिमाली भूभागमा एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। वर्तमान परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा भोलि चीन भ्रमणमा जानुहुने। सार्वजनिक सेवा प्रसारण संस्थाले संहिता कार्यान्वयनसँगै सबै जात जाति र समुदायलाई एकतामा बाँध्ने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। र इजरायल र हिजबुल्ला बीच भएको युद्ध विरामको संयुक्त राष्ट्र संघ अमेरिका फ्रान्स लगायतका राष्ट्रद्वारा स्वागत। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।